यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा 18 जनाको निधन। दुर्घटनाको छानबिन गर्न सरकारद्वारा 5 सदस्यीय जाँचबुझ आयोग गठन। बाढ़ी पहिरो जस्ता विपदका कारण बेपत्ता व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले त्यसलाई कमजोर हुन नदिइने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र इथियोपियामा भीषण पहिरो खस्दा कम्तीमा 229 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सौर्य एयरलाइन्सको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा दुर्घटना हुँदा विमानमा सवार 18 जनाको निधन भएको छ। काठमाडौँबाट 19 जना यात्रु लिएर पोखरा जान लागेको जहाज उड्ने क्रममा धावन मार्ग नजिकैको खाल्डोमा खसेपछि आगो लागेर दुर्घटना हुँदा विमानमा सवार 18 जनाको निधन भएको हो भने विमानका पाइलटलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। घटनामा परि जहाजका सहचालक सुशान्त कटुवाल सहित अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र एकजना यमनी नागरिक आरिफ रेडाको निधन भएको हो। मृतक अधिराज शर्मा बालक भएको सौर्य एयरलाइन्सले जनाएको छ। घटनामा परि गम्भीर घाइते हुनुभएका विमान चालक मनिष रत्न साक्यको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सबै मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ। सबै मृतकको पोस्टमार्टम र अन्य प्राविधिक प्रक्रियाको काम सकिएपछि मात्रै मृतकका आफन्तलाई शव बुझाउने र त्यसका लागि 2-3 दिनको समय लाग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले बताउनुभयो। दुर्घटनामा परेको जहाज मर्मतका लागि आवश्यक प्राविधिक र कर्मचारीहरू लिएर पोखरा जाँदै थियो। जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभई घटनास्थलको अवलोकन गर्नुका साथै घटनाका सम्बन्धमा विमानस्थलका उच्च अधिकारीहरूसँग जानकारी लिनुभएको थियो। प्रधानमन्त्री ओलीसँगै घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे पनि विमानस्थल पुग्नु भएको थियो। विमानस्थलका उच्च अधिकारीहरूको ब्रिफिङपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री पाण्डेले जहाज उड्ने क्रममा धावन मार्ग नजिकै रहेको कन्टेनरमा ठोकिएर दुर्घटना हुन पुगेको प्रारम्भिक जानकारी आएको र सत्य तथ्य पत्ता लगाउन विस्तृत अध्ययन आवश्यक पर्ने बताउनुभयो। पर्यटन मन्त्री पाण्डेले जहाज केही पुरानो भए पनि प्राविधिक रूपमा उडान गर्न मिल्ने अवस्था नै रहेको देखिएको बताउनुभयो।
उडाउन नसक्ने जोखिमको अवस्था निश्चय नै होइन, किनकि त्यसैमा सबै प्राविधिकहरू पनि बस्नु भएको छ। उडाउने समय उड्ने समय यसको बाँकी नै थियो प्राविधिक दृष्टिकोणले, तर थोरै समय बाँकी भएको हुनाले यसलाई बनाउनका लागि त्यहाँ लगिएको थियो। त्यो ठोकियो, त्यहाँ कन्टेनरमा ठोकियो र भित्तोमा गएर टुक्रा टुक्रा भएको अवस्था र आग लागि भएको।
उद्धारका लागि पनि तत्काल प्रयत्न भएको कुरा चाहिँ पाइलटको चाहिँ जीवितै जुन उद्धार भयो, त्यसैले चाँडो उद्धारका लागि यहाँ भएको म्यान पावर र भएको साधन स्रोतको चाहिँ एकदमै चाँडो प्रयोग भएको हो। तर घटना घटिसकेपछि अब यसको के हो, प्राविधिक पक्ष के हो, भूमि कमजोरी कहाँनिर रह्यो भन्ने कुराको थप अध्ययन गर्न चाहिँ अध्ययन टोली नै चाहिन्छ र त्यो प्राविधिक अध्ययन नै गर्नुपर्ने हुन्छ। यो दुःखद घटना घटेको छ भयो भने एउटा शिक्षा के मिलेको छ भने थप सचेत कसरी हुने होला, व्यवस्थापकीय पक्ष प्राविधिक पक्ष आगामी दिनमा थप सचेत भएर यस्ता दुर्घटनाबाट हामी दुर्घटनामा न्यूनता कसरी ल्याउने होला भन्नेमा चाहिँ
पर्यटन मन्त्री पाण्डेले उद्धारका लागि तत्काल सबै संयन्त्र परिचालन गरिएकाले पाइलटलाई जीवितै उद्धार गर्न सकिएको भए पनि विमानमा भीषण आग लागि भएका कारण सबैको समयमै सकुशल उद्धार हुन नसकिएको उल्लेख गर्नुभयो। सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको विस्तृत छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतीश चन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दीपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी संजय अधिकारी रहनु भएको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलका अधिकृत मुकेश डंगोल सदस्य सचिव रहनु भएको मन्त्री गुरूङले बैठकपछि संचारकर्मीहरूलाई जानकारी दिनुभयो।
दुर्घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गरी दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझाव सहितको प्रतिवेदन 45 दिनभित्र पेश गर्न गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली 2071 नियम 10 बमोजिम श्री रतीश चन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्य दुर्घटना जाँच आयोग गठन भएको छ र आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा सञ्चालन गरिरहेका सबै वायु सेवा सञ्चालक कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्ने।
जाँचबुझ आयोगले घटनाको विस्तृत जाँचबुझ गरी आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाइनुपर्ने सुझाव सहितको प्रतिवेदन 45 दिनभित्र सरकारलाई बुझाउनुपर्नेछ। यस्तै मन्त्री परिषदको आकस्मिक बैठकले विमान दुर्घटनामा परि निधन हुनुभएकाहरूप्रति श्रद्धांजलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुसँगै घाइते भई उपचाररत पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बैठकले विमान कम्पनीहरूले अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता मन्त्री गुरूङले बताउनुभयो। सरकारले यस शोकको घड़ीमा भोलि साउन 10 गते बिहिबार शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि मन्त्री गुरूङले बताउनुभयो। सरकारले बाढ़ी पहिरो जस्ता विपदका कारण बेपत्ता भई फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बाढ़ी पहिरो जस्ता विपदका कारण बेपत्ता भई घटना घटेको 10 दिनसम्म फेला नपर्ने व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले विक्रम सम्म 2082 साल असार मर्शान्तसम्ममा नेपाललाई सड़क बालबालिका मुक्त बनाउने, कृतिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप फ्लड लाइट जडान र प्याराफिट निर्माणको कार्य 300 दिनभित्र सम्पन्न गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको बताउनुभयो। यस्तै समृद्धिका लागि वन आयोजनाको लागि विश्व बैंकबाट थप 1,20,00,000 अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने लगायतका निर्णयहरू भएको संचार मन्त्री गुरूङले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै मिलेर लाग्न आग्रह गर्नुभएको छ। भीमसेन थापा स्मृति प्रतिष्ठानले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको भीमसेन थापा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विभिन्न जात जाति संस्कृति र परम्परा रहेको नेपाललाई राष्ट्रिय एकतामा गाभ्दै अघि बढ़नुपर्ने बताउनुभयो। नेपालको स्वतन्त्रता र अखण्डताका लागि भीमसेन थापाको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको इतिहासलाई विश्वव्यापीकरण गरेर नेपाल सधैं स्वतन्त्र रहेको सन्देश प्रवाह गर्नु जरूरी रहेको पनि बताउनुभयो। सोही अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार 2081 मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक अध्यक्ष वरिष्ठ चिकित्सक डाक्टर मृगेन्द्र राज पाण्डेलाई सम्मानित गर्नुभयो। पुरस्कारको राशि सम्मान पत्र सहित 1,01,111 रूपियाँ रहेको छ। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वर तिमेल सिन्हा, उपाध्यक्ष त्रिरत्न मानन्धर र पुरस्कृत व्यक्तित्व डाक्टर मृगेन्द्र राज पाण्डेले समाज सेवाको क्षेत्रमा आगामी दिनमा थप जिम्मेवारीका साथ अघि बढ़न यस कार्यक्रमबाट थप प्रेरणा प्राप्त भएको बताउनुभयो। कार्यक्रममा आज भएको सौर्य एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति एक मिनट मौन धारण गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले त्यसलाई कमजोर हुन नदिइने बताउनु भएको छ। नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टद्वारा आज काठमाडौँमा आयोजित बौद्ध विद्वान डाक्टर अजय क्रान्ति साक्यद्वारा लिखित बुद्धका मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सामाजिक धार्मिक र प्राकृतिक रूपमा विविधतायुक्त मुलुक भएकाले सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात गर्ने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राख्ने र नबढ़ने भएकाले डाक्टर साक्यले आफूमा भएको ज्ञानलाई वितरण गरेकोमा खुशी व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपाल र नेपालीलाई केन्द्रमा राखेर मन्त्रालयले नीति निर्माण गर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्र मन्त्री डाक्टर देउवाले चिनिया परियोजना बीआरआईको संचालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको बताउनुभयो। मन्त्री डाक्टर देउवाले रूस युक्रेन युद्धका क्रममा 150 जना स्वदेश फिर्ता भएका 223 जना परिवारले उद्धारका लागि निवेदन दिएका र 161 जना घाइतेले उद्धारका लागि अपील गरेको जानकारी गराउनुभयो। बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको इतिहास विगतदेखि नै गौरवमय रहेको भन्नुहुँदै नेपालको राष्ट्र राष्ट्रियता र भौगोलिक अखण्डतामा आँच नआउने गरी परराष्ट्र मन्त्रालयले काम गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले नेपाल सरकारले चिनिया परियोजना बीआरआई ऋण या अनुदान कुन मोडेलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्र मन्त्री डाक्टर राणासँग प्रश्न गर्नुभएको हो। यसैगरी सांसदहरूले कुवेत कतार दुवै लगायतका देशमा नेपाली महिला बेचबिखन भएको भन्दै यस्ता अमानवीय घटना नियन्त्रणका लागि अविलम्ब कदम चाल्न सुझाव दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज काठमाडौँमा आयोजित स्मृति सभामा उहाँले अपारदर्शी ढंगले सरकार परिवर्तन भएको आरोप लगाउनुभयो। पूर्व प्रधानमन्त्री प्रचण्डले सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको बताउनुभयो। संसदीय सुनवाई समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको आज सुनवाई गरेको छ। प्रस्तावित आयुक्त प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्ने नगर्ने निर्णय समितिको अर्को बैठकले गर्ने समिति सभापति पशुपति शमशेर जवराले जानकारी दिनुभयो। समितिमा सांसदहरूसँग प्रस्तावित आयुक्त प्रधान विरूद्ध यौन दुर्व्यवहारको आरोप लागेकाले उहाँमा उच्च नैतिक चरित्र नदेखिएको बताउनुभयो। प्रस्तावित आयुक्त प्रधानका विरूद्ध संसदीय सुनवाई समितिमा परेका चारवटै उजुरीमा यौन दुर्व्यवहारको आरोप लागेको छ। सांसदहरूले प्रस्तावित आयुक्त प्रधानको क्षमता र योग्यतामाथि प्रश्न नरहेको तर उच्च नैतिक चरित्र नदेखिएको भन्दै आफू विरूद्ध लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गर्नुभयो। असार 21 गते तय भएर रोकिएको सुनवाई आज भएको हो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग आज पनि छलफल भएको छ। बैठकमा सांसदहरूले विधेयकमा शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षक बीचको मर्यादाक्रम छुट्याइनु पर्ने, जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढ़ाउने व्यवस्था गर्नुपर्ने, शिक्षक वर्गीकरण गर्न नहुने लगायतका व्यवस्था गर्न संशोधन प्रस्तुत गर्नुभयो। बैठकमा सांसदहरूले असल नागरिक उत्पादन गर्न विद्यालय तहमा नैतिक शिक्षाको पठन पाठन गर्ने व्यवस्था गर्नुपर्ने, मद्रसा शिक्षालाई प्राथमिकता दिनुपर्ने लगायतका संशोधन पेश गर्नुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकले समितिमा प्राप्त 29 उजुरीमाथि छलफल गरेको छ। छलफलका क्रममा सांसदहरूले समितिमा उजुरी आउन साथ एजेण्डा बनाएर छलफल गरी निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आजै मुख्यमन्त्री आचार्यको सिफारिशमा नियुक्त 8 बिना विभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो। मुख्यमन्त्री आचार्यले आजै एमालेबाट 4 र कंग्रेसबाट 4 बिना विभागीय मन्त्री नियुक्तिको सिफारिश गर्नुभएको थियो। बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिनुभएको छ। मुख्यमन्त्री लामाले शपथ लिनुभएसँगै आजै मुख्यमन्त्री सहित 10 मन्त्री परिषद विस्तार गर्नुभएको छ। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपक्षी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, सुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्री रहनु भएको छ। यस्तै नेपाली कंग्रेसका तर्फबाट कुन्दन राज काफले श्याम खड्का र मधु श्रेष्ठलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो। पछिल्लो समय सिन्धुलीका किसानले अर्ग्यानिक तरकारी खेतीबाट मनग्य आमदानी गर्न थालेका छन्। थोरै जग्गा र कम लगानीबाट धेरै आमदानी हुने भएपछि अहिले सिन्धुलीका किसान अर्ग्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनुवारको रिपोर्ट।
करेला, घिराउलाहरू अनि खोर्सानी, भेन्टी सबै थोक लगाइरहेको छ। अर्ग्यानिक तरिकाले गर्दा हाम्रो स्वास्थ्यको लागि पनि राम्रो भयो, आमदानीको स्रोत अलिकति बढ्याएको छ। त्यसमा पनि धेरै यहाँको दिदीबहिनीहरू सबैजना एकदम खुसी भएको छ।
कमलामाई नगरपालिका चारकी रेणुका स्याङतान तरकारी खेतीबाट राम्रो आमदानी हुने बताउँदै पछिल्लो समय सिन्धुलीमा तरकारी खेती गर्ने किसानहरूको संख्या बढ्दै जान थालेको छ। तरकारी खेतीमा थोरै जग्गाबाट धेरै आमदानी लिन सकिने भएपछि किसान अहिले त्यसतर्फ आकर्षित भएको बताउनुहुन्छ। कमलामाई नगरपालिका चारका दिलीप श्रेष्ठ।
तरकारी खेतीबाट यहाँको मान्छेहरू निर्भर छ, किनकि हामी बाहिर गइरहनु परेको छैन र विदेश गएको छैन, हामी थोरै जग्गाबाट धेरै आमदानी लिएछौं।
दिलीप श्रेष्ठले जस्तै शान्तिमा स्याङतान र मिठु श्रेष्ठले पनि तरकारी खेतीबाट राम्रो आमदानी गर्दै आउनु भएको छ।
हप्तामा 16-17 त मैले लिएको थिएँ। आफैले कमाएपछि त सम्ममा बचत गर्नु पनि पाइयो, अनि आफूले भने चिज पनि बोक्नु पाइयो, लाउनु पाइयो, छोरछोरीलाई भरे बेलामा निकालेर दिनु पनि पाइयो।
करेला, घिराउला व्यापार गर्छु। अहिले टमाटर करेलामा लौका छ। हप्तामा 5,000-6,000 हुन्छ, त्योभन्दा बढी पनि हुन्छ कहिले काहीँ चाहिँ।
किसानले अहिले प्राङ्गारिक तथा जैविक मल र वातावरण मैत्री विषादीको प्रयोग गरेर खेती गर्न थालेका छन्। यसको फाइदाको बारेमा बताउँदै अर्का किसान मोहन कुमारी श्रेष्ठ।
काटनहरू पनि सबै युज आउने, सुतीको कपडाहरू पनि सबै युजमा आउने, यो केराको दाम चाहिँ केराहरू काटे त सबै युजमा आउने चाहिँ सबै। अनिखेर गडौलालाई हालिदियो, गडौलाको मल बनायो धेरै, यति दहडो मल बोक्या बराबर एक धोक्रो मल भए पनि गडौला मलले काम दिने।
सरकारी खेती गरेर राम्रो आमदानी गरेका घर परिवारका सदस्यहरू अहिले रोजगारीका लागि भौतारिँदै विदेशिनु परेको छैन। व्यावसायिक तरकारी खेतीले किसान स्वरोजगार मात्रै भएका छैनन्, आत्मनिर्भर पनि बनेका छन्। कमल सरला सुनवार, हेडी नेपाल, सिन्धुली।
अब अन्तर्राष्ट्रिय समाचार। इथियोपियामा भीषण पहिरो खस्दा कम्तीमा 229 मृत्यु भएको छ। दक्षिणी इथियोपियामा खसेका दुईवटा पहिरोमा परि ज्यान गुमाएका 229 शव उद्धार टोलीले निकालेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। ज्यान गुमाउनेहरूमा वृद्ध वृद्धा र बालबालिका धेरै छन्। पहिरोमा परि हराइरहेकाहरूको खोजी कार्य जारी छ। मृतकको संख्या अझै बढ़न सक्ने अनुमान गरिएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले बेजिङमा 14 प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरण सम्बन्धी घोषणाको स्वागत गर्नुभएको छ। सम्झौतालाई प्यालेस्टिनी एकतालाई अगाडि बढ़ाउने महत्वपूर्ण कदम भन्दै महासचिव गुटेरसका प्रवक्ता स्टेफन डुजारिकले सबै समूहलाई वार्ताको माध्यमबाट मतभेद पार गर्न प्रोत्साहन गर्दै घोषणालाई कार्यान्वयन गर्न महासचिव गुटेरसले आग्रह गरेको बताउनुभयो। महासचिव गुटेरसले प्यालेस्टिनीको सुरक्षामा आत्मनिर्णय र पूर्ण स्वतन्त्रता लोकतान्त्रिक संलग्नताका लागि महत्वपूर्ण भएको जनाएको डुजारिकले जानकारी गराउनुभयो। यसै सन्दर्भमा गुटेरसले चीनको कूटनीतिक प्रयास तथा प्रक्रियालाई सहज बनाउनमा संलग्न अन्य देशहरूको प्रयासको पनि प्रशंसा गर्नुभएको छ। चीनको निमन्त्रणामा प्यालेस्टिनी समूहका वरिष्ठ प्रतिनिधिहरूले जुलाई 21 23 बेजिङमा मेलमिलाप वार्ता गरी विभाजनको अन्त्य र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ़ पार्न बेजिङ घोषणा पत्रमा हस्ताक्षर गरेका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनको टोलीले उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बुधबार अर्थ मन्त्रालयमा अर्थतन्त्रका विभिन्न पक्षहरूमा छलफल गरेको छ। परिसंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयहरूमा छलफल भएको जनाएको छ। लगानी एवं व्यवसाय मैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन भएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीय रूपमा वृद्धि भएको लगायतका विषय सीबी फिनले छलफलका क्रममा उठाएको थियो। प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक बाफियाका केही नीतिगत प्रावधानहरूले बैंकिङ लगानीकर्ताहरूमा व्यापक नैराश्यता पैदा गरेको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारी समेत पलायन हुने क्रम बढ़ेको भन्दै सीबी फिनले अर्थमन्त्री पौडेलको ध्यान आकर्षण गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ। छलफलका क्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको आधार स्तम्भका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजूदा तथा प्रस्तावित बाफियाका प्रावधानहरूका बारेमा सरकार भएका सबैलाई मान्य हुने गरी सुधार गरिने प्रतिबद्धता पनि अर्थमन्त्री पौडेलले छलफलका क्रममा व्यक्त गर्नुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विद्युतीय व्यापार सम्बन्धी व्यवस्था गर्न भनेको विधेयक 2080 विभिन्न 19 संशोधन प्रस्तावहरू परेका छन्। विधेयक छलफलका लागि हाल प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहेको छ। बुधबार समितिले विद्युतीय व्यापार क्षेत्रका जानकार र सरोकार भएकाहरूसँग छलफल गरी सुझाव संकलन गरेको छ। मुलुकमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको किनबेच बढ़दो क्रममा रहेकोले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन तथा व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयक संसदमा लगेको हो। मुलुकमा रोजगारी सृजना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्धन लगायतका क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकोले त्यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानून बन्न आवश्यक रहेको उद्योग समिति सभापति अब्दुल खानले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
यसै साता शुरू हुने पेरिस ओलम्पिकको मार्च बासमा टेबल टेनिसका सेन्टु श्रेष्ठ र जुडोकी मनिता प्रधान श्रेष्ठले संयुक्त रूपमा नेपालको झण्डा बोक्ने भएका छन्। नेपाल ओलम्पिक कमिटी एनओसीले विज्ञप्ति जारी गर्दै सेन्टु र मनिताले झण्डा बोक्ने जानकारी गराएको छ। शुक्रबार शुरू हुने ओलम्पिकमा सेन्टु र मनिता सहित 7 खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्नेछन्। सेन्टु नेपालमै आयोजना भएको दक्षिण एसियाली छनौट चरणमा स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनौट भएका हुन्। त्यस्तै मनिताले एसियाली कोटाबाट ओलम्पिक खेल्न मौका पाएकी हुन्। अस्ट्रेलियामा रहेर ओलम्पिकको तयारी गरेका सेन्टु उतैबाट पेरिस गएको एनएसले जनाएको छ। मनितासहित अन्य नेपाली खेलाड़ी सोमबार काठमाडौँबाट पेरिस गएका हुन्। एथलेटिक्सतर्फ महिला म्याराथनको प्रतिस्पर्धा ओलम्पिकको अन्तिम दिन हुने भएकोले खेलाड़ी सन्तोषी श्रेष्ठ सहितका अफिसियल साउन 15 गते त्यसतर्फ जाने बताइएको छ। ओलम्पिकमा भाग लिने अन्य खेलाड़ीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुबाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्। 7 खेलाड़ी सहित 27 नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ। सन्तोष गोम्बाको गोल सहित न्युरो टीम एनआरटी एन्फा युथ 18 युथ लीगमा दोस्रो स्थानमा उक्लिएको छ। सातो बाटो स्थित एन्फा मैदानमा बुधबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली एपीएफलाई 1-0 गोल अन्तरले पराजित गरेको हो। जितसँगै एनआरटीले 4 खेलबाट 9 अङ्क जोडेको छ। समान अङ्क नै भए पनि मनाङ मनसाथी गोल संख्यामा अगाडि रहँदै शीर्ष स्थानमा छ। एपीएफको भने यो पहिलो हार हो। एपीएफले 4 खेलमा 2 जित, 1 बराबरी र 1 हार सहित 7 अङ्क जोडेको छ। एपीएफ चौथो स्थानमा छ। सन्तोषले दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनटमा गोल गरेका थिए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा फाटफुट। काठमाडौँको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 24.2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 8.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 28.6 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा 18 जनाको निधन। दुर्घटनाको छानबिन गर्न सरकारद्वारा 5 सदस्यीय जाँचबुझ आयोग गठन। बाढ़ी पहिरो जस्ता विपदका कारण बेपत्ता व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले त्यसलाई कमजोर हुन नदिइने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र इथियोपियामा भीषण पहिरो खस्दा कम्तीमा 229 जनाको मृत्यु। इसका साथ ही साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।